الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره نؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا محمدًا عبده ورسوله أرسله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا فصلى الله عليه وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفحسب الذين كفروا أن يتخذوا عبادي من دوني أولياء إنا أعتدنا جهنم للكافرين نزلا. محترم بزرگوں, دوستوں, عزیز اور بھائیوں, آپ کو یاد ہوگا کہ گزشتہ جمعہ ہم نے بندگی ورسز خدمت انسانی پر گفتگو کی تھی کہ دو نظریات ہمارے سامنے ہیں یا دو قول ہمارے سامنے ہیں. ایک ہمارے خالق کا اپنا فرمان ہے کہ میں نے جنوں اور انسانوں کو صرف اس لیے پیدا کیا ہے کہ وہ میری بندگی کریں, اور دوسرا خواجہ میر درد رحمہ اللہ کا قول ہے کہ درد دل کے واسطے پیدا کیا انسان کو. یہ جو فرق ہے, جو خدمت انسانی کے حوالے سے پچھلی مرتبہ زیر بحث آیا تھا, ذرا اس میں گہرائی میں اتر کر دیکھا جائے تو یہ بحثیت مجموعی ایک طرز عمل ہے جو اس تہذیب نے ہمیں عطا کیا ہے, اور ہم نے اپنی سوچ اور اپنی فکر کو بھی بدل دیا ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے سورت الکہف کی ابتدائی اور آخری آیات کی تلاوت کرتے رہنے اور انہیں یاد کرنے کا حکم دیا ہے, اور یہ بتایا ہے کہ اس کی ابتدائی اور آخری آیات فتنہ دجال سے اور فتنہ المسیح دجال سے انسان کو بچاتی ہیں, ایک مسلمان کو بچاتی ہیں. پھر سورہ کہف کے بارے میں نبی اکرم صلی اللہ علیہ وسلم نے ہر جمعے کو اس سورت کی تلاوت کی بھی تلقین فرمائی ہے, اور یہ واضح فرمایا ہے کہ جو شخص بھی جمعے کے روز سورت کہف کی تلاوت کرے گا تو اللہ تعالیٰ اس کو ایک نور عطا فرمائے گا, اس کو ایک روشنی عطا فرمائے گا. اس روشنی سے مراد بصیرت باطنی ہے, دل کا نور. تو ایک ایسا نور اللہ تعالیٰ اس کو عطا فرمائے گا جو آنے والے جمعے تک اس کے پاس رہے گا. انسان کا یہ نور, جسے رسول اللہ صلی اللہ علیہ وسلم نے یوں فرمایا ہے, اتقوا بفراست المومن, بندہ یہ مومن کی فراست سے, اس کی سمجھ سے, اس کی حکمت سے, اس کی دانائی سے ڈرا کرو. فإنه ينظر بنور اللہ, اس لیے کہ وہ اللہ کے نور سے دیکھتا ہے. تو ایک نور تو یہ ہے جو ظاہر میں انسان کو نظر آتا ہے, اور ایک وہ نور ہے جو انسان کے باطن میں اللہ تعالیٰ نے چراغ روشن کیا ہے. اسے ہم اپنے عام محاورے میں نور نہیں بصیرت کہتے, یعنی ایک بصارت ہے جو ان آنکھوں سے دیکھنے کی ایک صلاحیت ہے, اور اسی کے اندر پھر ایک بصیرت ہے جو دل کی آنکھوں سے دیکھنے کا ایک راستہ ہے. کہ انسان اگر دل کی آنکھیں کھلی ہوں تو انسان کی پوری اپروچ بدل جاتی ہے. مولانا حالی نے کہا تھا نا کہ اتر کر حرا سے سوئے قوم آیا صلی اللہ علیہ وسلم, اور ایک نسخہ کیمیا ساتھ لایا. نبی اکرم صلی اللہ علیہ وسلم کوہ حرا سے, غار حرا سے اتر کر نیچے آئے اور اپنے ساتھ ایک کیمیکل ریسیپی لے کے آئے. दवाओं का नुस्खा क्या होता है? आप एक डॉक्टर के पास से आते हैं तो डॉक्टर आपको एक पर्ची देता है, एक प्रेस्क्रिप्शन देता है, उस पर कुछ दवाएं लिखी होती हैं, उन दवाओं को आप इस्तेमाल करते हैं तो अल्लाह ताला शिफा देता है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी ग़ारे हिरा से जब नीचे आए तो एक नुस्खा लेके आए। जब वो नुस्खा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों पर ट्राई किया, वो नुस्खा लोगों के सामने रखा और उसको लोगों के दिलों में उतारा, तो उनके अंदर एक ड्रास्टिक तब्दीली वाकई हुई। वो तब्दीली क्या है? वो बड़ी वसीय अरीज तब्दीलियां हैं कि उनका सोच, उनकी सोच बदली, उनकी उनका फिक्र बदला, उनकी उनके इरादे बदले, उनकी उमंगें बदली, उनकी दिलचस्पियां बदली, उनके मशागिल बदले। यानी ये तो अल्फाज हैं, आप बयान करते चले जाएं, लेकिन जो खुलासा है वो क्या है? वो बहुत बड़ा खुलासा है कि इस दुनिया में रहते हुए इसी गोश्त पोस्ट के साथ दुनिया उनका मतलूब न रहे। यानी हम सब अपना जायजा लें तो दुनिया हमारा मतलूब मकसूद है। हम दुनिया ही के लिए जीते हैं और दुनिया ही के लिए मरते हैं। दुनिया ही हमारा आइडियल है। हमारा यहां पर सारा एक दूसरे के साथ जो कंपटीशन चल रहा है वो दुनिया ही के बारे में चल रहा है। दुनिया ही में कारोबार बनाना, दुनिया ही में घर बनाना, दुनिया ही में मालो औलाद के मशागिल के अंदर मगन होना, ये क्या है? ये हमारा सबका एक कॉमन गोल है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो कमाल दिखाया वो ये था कि आपने सहाबा के दिलों में इस दुनिया में रहते हुए दुनिया की वक्त को जीरो कर दिया और उनका मकसूद और मतलूब आखिरत हो गई। ये सारी जो आप तब्दीलियां देखते हैं, आप गौर करेंगे तो वो उनका खुलासा यही है कि दुनिया असल है या आखिरत असल है। हमारे नजदीक दुनिया असल है, हम आखिरत को मानते हैं काफिरों के मुकाबले में, लेकिन आखिरत हमारा असल नहीं बनी, जबकि सहाबा इकराम का असल आखिरत बन गई। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कोई ऐसे कुरान भरे इंजेक्शन उन्हें लगाए तो उनके अंदर एक तब्दीली वाकई हो गई। उसके बाद 1400 साल में हमारे दुश्मन हमें जेर करने की कोशिश करते रहे। पहले खिलाफत अब्बासिया, चीनी आकर तुर्कन और गोया इस्लाम का चिराग गुल कर दिया। फिर अल्लाह ताला ने उन्हीं के दिलों में इस्लाम की मोहब्बत डाल दी और वो इस्लाम के सिपाही बन गए और खिलाफत का झंडा उनके पास चला गया। उसके बाद हमारे दुश्मन कई डायमेंशन से इस्लाम पर हमलावर होते रहे और जो सबसे कारगर हमला उनका हुआ वो तालीम के रास्ते से। अंग्रेज ने यहां आकर कहा कि यू वॉन्ट टू बी गवर्न बाई पेन और स्वोर्ड, तुम क्या चाहते हो मुसलमानों, कि हम तुम पर तलवार से हुकूमत करें या कलम से हुकूमत करें? नहीं, तलवार की हुकूमत तो वो कायम कर चुके थे पहले, ये तो सिर्फ एक कहने की बात थी। इसका मतलब ये था कि अब हम फर्दर तुम्हें तलवार से कत्ल नहीं करेंगे, अब हम एक बड़ी मीठी छुरी से तुम्हें कत्ल करेंगे। तुम्हारे दिलों जिंदा तुम्हें रहने देंगे, तुम्हारे दिलों में से ईमान निकालेंगे। और वो बहुत कामयाब हुए इसके सिलसिले में। यानी अल्फाज में तो ईमान वो नहीं निकाल सके हमारे दिलों से। यानी मुसलमान कसीर तादाद में काफिर हो गए हो ऐसा तो नहीं हुआ, लेकिन कलमा पढ़ने वाले मुसलमान उनके दिलों से ईमान उन्होंने खींच लिया। अब सूरह काफ का जो आखिरी रुकू है उसकी पहली आयत मैंने आपको सुनाई है, یعنی پچھلا جو خطاب تھا گزشتہ جمعہ کا اس کی روشنی میں آپ اس کو پڑھیں. اعوذ باللہ من الشیطان الرجیم. افحسب الذین کفروا ان یتخذوا عبادی من دونی اولیاء. کیا کافر یہ سمجھتے ہیں کہ وہ مجھے چھوڑ کر میرے بندوں کو اپنا دوست بنا لیں گے؟ میں نے اس کیا تھا نا کہ انسان کی خدمت ہمارے دین کے اندر ہے لیکن ہمارے دین کے اوپر نہیں ہے. انسانی خدمت ہماری ذمہ داریوں میں سے ہے لیکن اللہ تعالیٰ نے ہمیں اس کے لیے پیدا نہیں کیا. تو ایک طرف اللہ تعالیٰ کی ذات, اس پر فوکس کہ وہ اس سے راضی ہوتا ہے اس لیے میں یہ کام کر رہا ہوں. یہ کیا ہے؟ یہ بندگی ہے. اور اس بندگی کے تحت اللہ تعالیٰ کے حکم سے میں انسانوں کی خدمت کر رہا ہوں. اور ایک یہ ہے کہ اللہ کون, میں اس دنیا کے لیے پیدا کیا گیا ہوں, پیدا ہوا ہوں, کیا ہوں کیا؟ میں اس دنیا میں ایک آٹومیٹک ایولوشنری پروسیس کا نتیجہ ہوں اور مجھے یہیں پر رہنا ہے اور یہیں پر مجھے انجوائے کرنا ہے. اب اس میں اپنی ذات سے ذرا اوپر ہو کر دوسرے انسانوں کو بھی خدمت, اور اسی کے مظاہر ہیں جانوروں پر کی خدمت, درختوں اور پتوں کی بھی حفاظت, یہ سارے اسی دنیاوی زندگی کے برگ و بار ہیں. اولاد کی محبت, اولاد پر اپنا سب کچھ انویسٹ کر دینا. پہلے انسان اپنا مستقبل سوچے, جب اپنا مستقبل اس کے خیال میں انورٹڈ کوماز میں کہہ رہا ہوں سیکیور ہو جائے, پھر اب اولاد کا سوچنا شروع کر دے. اولاد کا بھی سیکیور ہو جائے تو پھر ویلفیئر کے کاموں میں لگ جائے. یہ سب اسی دنیا کے کام ہیں. یہ اللہ کے کام تب بنیں گے جب اللہ تعالیٰ کے حکم کے تحت کیے جائیں گے. تو افحسب الذین کفروا ان یتخذوا عبادی من دونی اولیاء. کیا کافر یہ سمجھتے ہیں کہ مجھے چھوڑ کر اپنے میرے بندوں کو اپنا دوست بنا لیں گے؟ اور یہ کام بہت افیکٹولی ہوا نظام تعلیم کے ذریعے سے. انگریزی تعلیم, سکول کی تعلیم, سکول ورسز مدرسہ, یعنی مدرسے کی تعلیم میں بھی جغرافیہ بھی پڑھایا جاتا تھا اور آج ایسٹرونومی بھی پڑھائی جاتی ہے. یہ رمضان کے دوران اعتکاف میں تو میں نے مفتی آصف ریاض صاحب سے ریکویسٹ کی تھی کہ وہ ظہر کی نماز کے بعد معتکفین کو کچھ بنیادی مسائل جو ہیں وہ آ کے بتا جایا کریں, تو وہ تشریف لاتے رہے, ان کی بہت مہربانی ہے. تو وہاں انہوں نے تذکرہ کیا, یہ فواد چودھری صاحب نے بڑا شور مچایا ہوا تھا ٹیکنالوجی کا, تو مفتی صاحب نے کہا کہ اسٹرانومی جو ہے وہ فواد چودھری صاحب سے زیادہ مجھے آتی ہوگی. ان کے یہ چاند کے بارے میں یہ سب چیزیں خود ہمیں پڑھائی جاتی ہیں مدرسے کے اندر, لیکن جو مدرسے میں پڑھائی جاتی ہے وہ بندگی رب کے تحت ہے, اور جو اسکول میں پڑھائی جاتی ہے وہ بندگی رب سے باہر نکل کر ہے. مدرسے کی کالج کی تعلیم میں اور اسکول کی تعلیم میں اللہ تعالیٰ کا نام لینا بھی منع ہے. درسی کتابوں کے اندر جنرل ضیاء الحق نے یعنی مشن بٹھا کر اور لوگوں کو اپوائنٹ کر کے سائنس میں اللہ تعالیٰ کا نام داخل کرنے کی کوشش کی تھی, کہ بجائے یہ کہنے کہ پھر قدرتی طور پر یہ ہو گیا, پھر اللہ نے ایسا کر دیا, پھر اللہ تعالیٰ یوں کر دیتا ہے, پھر اللہ تعالیٰ ایسے کر دیتا ہے. لیکن جو اصل سائنس کی اپنی زبان ہے وہ سیکولر زبان ہے. اس لیے کہ سیکولرزم کی تعریف ہی یہ ہے कि बिलीफ दैट लॉज एंड एजुकेशन शुड बी बेस्ड ऑन फैक्ट्स एंड साइंस एटसेट्रा रादर देन रिलीजन, यानी इस बात को तस्लीम कर लेना, इस बात को मान लेना कि कवानीन यानी मुल्की कवानीन और निजाम तालीम साइंसी हकायक की बुनियाद पर होगा। अब साइंसी हकायक क्या होते हैं? साइंस सिर्फ वेरीफाइबल फैक्ट्स को हकायक मानती है, और वो चीजें के जो वेरीफाइबल ना हो वो हकायक नहीं है। वो चीजें जो आंख से नजर आए, कान से सुनाई दें, हाथ से पकड़ाई दें, नाक से सूंघी जा सकें और जुबान से चखी जा सकें, वो क्या है? ये वेरीफाई होती है इससे चीजें कि हाँ हाँ इसका कोई वजूद है। और अगर हवासे खमसा में से कोई भी हिस उसके वजूद को वेरीफाई ना कर सके तो उसका कोई वजूद नहीं, या कम से कम अगर बराह रास्त सूंघी चखी पकड़ी सुनी या देखी नहीं जा सकती तो इन जराए में से किसी जराए से किसी जरिए से वेरीफाई हो जाए। मसलन साइंस क्लेम करती है कि यहां हर जगह इलेक्ट्रोमैग्नेटिक वेव्स फैली हुई है। आप अभी अपना मोबाइल फोन निकालें और उस पर वाईफाई ऑन करें तो आपको यानी कुरान अकेडमी की जो वाईफाई रेज हैं सिग्नल्स हैं वो भी मिलेंगे, और करीब करीब कोई वाईफाई लगा हुआ है तो उसके भी सिग्नल्स आप रिसीव करेंगे, कंफर्म हो गया ना। और अगर आपको पासवर्ड मालूम है आप वो पासवर्ड जो है वो लगाएंगे और एकदम आप दुनिया के साथ कनेक्ट हो जाएंगे। अब वेरिफिकेशन में कोई कसर रह गई? ये है वेरीफाइबल फैक्ट्स प्लस एटसेट्रा भी लगाया है। एटसेट्रा से मुराद है कि जो भी साइंटिफिक मेथड्स हैं, यानी वो जराए जो साइंस ने अप्रूव कर दिए हैं कि ये जेन्युइन जराए हैं, उनसे भी अगर कोई चीज साबित हो जाए तो वो भी क्या है, वो हकीकत मानी जाएगी। और जो चीज इनमें से किसी जरिए से साबित ना हो सके उसकी कोई हकीकत। इसकी मिसाल मैथमेटिक्स है। मैथमेटिक्स जो है वो एक अप्रूव्ड साइंटिफिक मेथड है, यानी एमएससी फिजिक्स के दो पर्चे एमएससी मैथमेटिक्स वाले के साथ कॉमन होते हैं, दो पर्चे उसमें मैथमेटिक्स के होते हैं फिजिक्स में। अब आइंस्टाइन जो था एक मैथमेटिशियन था, वो साइंसदान नहीं था। आमतौर पर मशहूर यही है कि क्योंकि एटम बम जो है वो बनाया उसने तो शायद वो साइंसदान था नहीं, वो मैथमेटिशियन था। और उसने मैथमेटिकली साबित किया कि ई इज इक्वल टू एम सी स्क्वायर, कि जब भी कोई चीज रोशनी की रफ्तार से हरकत करेगी तो वो एनर्जी में मुंतकिल हो जाएगी, वो एक सॉलिड मास नहीं रहेगा, एनर्जी बन जाएगा, और उसके लिए टाइम इन्फिनिट हो जाएगा और डिस्टेंस जीरो हो जाएगा। अब जितने भी लोग जिन्होंने साइंस पढ़ी हुई है, फिजिक्स पढ़ी है, मुझे अल्लाह ताला को हाजिर नाजर के जान का बताएं कि क्या वो इस बात को मानते नहीं है दिल से कि ऐसा जरूर होगा। हालांकि उन्होंने किसी चीज को रोशनी की रफ्तार से चलाकर नहीं देखा, लेकिन चूंकि मैथमेटिकली प्रूव हो रही है लिहाजा हम सब मानते हैं, बशमूल मेरे, मैं भी साइंस का तालिब इल्म हूं, आप भी अगर साइंस के तालिब इल्म हैं तो आपकी सोच भी यही है। तो हमारी सोच को बदला, लेकिन अल्लाह ताला का वजूद साइंस से साबित नहीं हो सकता, ना मैथमेटिक्स से साबित हो सकता, फरिश्तों का वजूद साबित नहीं हो सकता, जिन्नात का वजूद साबित नहीं हो सकता। और साइंटिफिकली जब कोई सेल एक दफा डेड हो जाए तो वो दोबारा जिंदा नहीं हो सकता, लिहाजा साइंटिफिकली ना अल्लाह ताला को माना जा सकता है, ना फरिश्तों को माना जा सकता है, ना जिन्नात को, और ना बासे बादल मौत को, मौत के बाद दोबारा जी उठने को माना जा सकता है। अब निजाम तालीम में मजहब की बजाय साइंसी हकायक पर बुनियाद होगी, تو پھر اللہ تعالیٰ کا تذکرہ بھی نہیں ہو سکتا نظام تعلیم کے اندر. ماننا تو بہت دور کی بات ہے, اللہ تعالیٰ کا تذکرہ بھی نہیں ہو سکتا, اس لیے کہ وہ ایک ان سائنٹیفک حقیقت ہے. دوسرے لفظوں میں یہ خیالی وجود ہے, حقیقی وجود معاذ اللہ وہ نہیں, وہ خیالی وجود ہے. اور یہ خیالات اور وہموں کا وہ نظام تعلیم میں کوئی گنجائش نہیں ہے. ثبوت کیا ہے کہ یہ جو چیزیں ہیں یہ انسان کی دنیاوی ترقی کے اندر رکاوٹ بنتی ہیں. کوریا کے سابق پرائم منسٹر, انہیں دعوت دی تھی اپنے دوسرے ٹینیور میں نواز شریف صاحب نے کہ آپ ہمارے ملک کا دورہ کریں اور ہمیں بھی آپ مشورے دیں کہ ہم کیا تبدیلیاں کریں کہ ہم بھی اکنامیکلی اسٹرانگ ہو جائیں. انہوں نے اپنے ملک کو ایشین ٹائیگر بنا دیا, تو انہوں نے یہاں کچھ عرصہ قیام کیا اور اپنی سفارشات پیش کرنے کے لیے انہوں نے میاں صاحب سے ملاقات کی. تو میاں صاحب نے پوچھا کہ آپ کیا سجیسٹ کرتے ہیں ہمیں, ان کا جواب سنیے. نہیں نہیں, پلس مائنس الفاظ ہو سکتے ہیں. مسٹر شریف, واٹ کین آئی سجیسٹ یو وین یور پیپل بلیو دیٹ دا ریئل لائف اسٹارٹس آفٹر ڈیتھ. کہ جی میاں شریف صاحب, میں آپ کو کیا سجیسٹ کروں, کیا مشورہ دوں میں آپ کو, جبکہ آپ کے لوگ, آپ کی قوم سمجھتی ہے کہ اصل زندگی تو موت کے بعد شروع ہوتی ہے. تو ان کا خیال یہ ہے کہ اگر انسان کی سوچ یہ ہوگی تو پھر وہ دنیا کے لیے محنت نہیں کرے گا, اور جب تک انسان پاگلوں کی طرح کسی کام میں نہیں لگتا تو کوئی اچیو نہیں کر سکتا. کوئی بزنس مین اپنے بزنس میں اتنا کھپ جائے کہ اس کو کچھ اور یاد نہ رہے, اس کی صبح بزنس, شام بزنس, سونے سے پہلے آخری جو اس کا جو ساری کیلکولیشن ہو رہی ہو وہ بزنس کی ہو, اور اٹھتے ہی صبح 4 بجے وہ جاپان سے کال ریسیو کرے کہ آج کا ریٹ کیا ہے یون کا, تب جا کر وہ کچھ بزنس میں آگے بڑھتا ہے. اس کا سونا, اس کا جاگنا, اس کا اٹھنا, اس کا بیٹھنا, اس کی دن, اس کی رات, اس کا دن, وہ سب جو ہیں وہ ورلڈلی اورینٹیڈ ہوں گے تو وہ کچھ بن سکتا ہے. اسی طرح کسی بھی پروفیشن میں کوئی شخص ہے, کوئی ڈاکٹر ہے, وہ پہلے تو وہ اپنا وہ ایم لے کر ایف ایس سی میں بے تحاشا محنت کرے, سر بھی نہ کھل جائے, تب جا کر وہ 950,000 نمبر لے سکتا ہے اور اسے میڈیکل کالج میں داخلہ مل سکتا ہے. اور پھر میڈیکل کی تعلیم کوئی آسان تعلیم نہیں ہے, 5 سال تو اس میں لگائے, اور پھر اس کے بعد ہاؤس جاب, بندے مار جاب ہے وہ. ایمرجنسی جو ہے, اگر ان کی وارڈ کی آ جائے تو ڈاکٹرز جو ہیں وہ 48 گھنٹے 72 گھنٹے بغیر کسی ریسٹ کے کام کرتے ہیں. کوئی بڑا ایکسیڈنٹ ہو گیا اور سینکڑوں مریض آ گئے, تو سر گزارنے کی بھی فرصت نہیں ہوتی. پھر ابھی ہاؤس جاب ہو گیا, اب ایک رجسٹرڈ ڈاکٹر وہ بن گیا, اب اگلا جو ہے وہ مشن کیا ہے, اب ایف سی پی ایس پارٹ 1 کی تیاری ہے, اس کے لیے پڑھو دن رات ایک کرو, اور پارٹ 1 ہو گیا, اب 5 سال کی مزید ٹریننگ ہے, وہ بھی اگر کہیں جاب مل جائے تو, ورنہ انتظار کرتے رہو. پھر 5 سال کے بعد آپ فائنل ایگزام دینے شروع کرو, ایک اٹمپٹ, دوسرا اٹمپٹ, تیسرا اٹمپٹ, کئی اٹمپٹس میں جا کر وہ ایف سی پی ایس ہوتا ہے. اب اگر کوئی شخص جو ہے اسے کہا جی بس ایف سی پی ایس ہو گیا اور کچھ نہیں کرنا, وہ بھی پیچھے رہ جائے گا میڈیکل پروفیشن کے اندر. اب جو ہے اس نے اتنے سال پڑھا ہے, اتنے سال محنت کی ہے, کس کے لیے کی ہے, دنیا کے لیے کی. اب وہ 4-4 ہاسپٹلز میں جب تک وہ مریض نہیں دیکھے گا اور رات 12-12 بجے 2-2 بجے تک وہ آپریشن نہیں کرے گا, تو پھر پڑھا پڑھایا کس کام کا اس کو. یعنی ایک وشیز سرکل ہے. پھر مزید بیان, اگر وہ پروفیشن میں آگے بڑھنا چاہتا ہے تو ساتھ ساتھ اپنے ریسرچ پیپرز بھی لکھے, उनको शाया करवाए, वरना तो बस एक कंसल्टेंट है। और मेडिकल प्रोफेशन के अंदर जो असल जानने वाला है प्रोफेशन का, वो टीचर शुमार होता है, वो असिस्टेंट प्रोफेसर बन जाए। अब साथ साथ जो है वो पेपर भी लिख रहा होगा और प्रैक्टिस भी कर रहा होगा, तब जाकर वो एसोसिएट बनेगा, फिर जाकर वो प्रोफेसर बनेगा। और फिर प्रोफेसर बनने के बाद एक नया सिलसिला भी साथ ही शुरू हो जाएगा, इंटरनेशनल कॉन्फ्रेंसेस में शिरकत। आज सिंगापुर जा रहा है, कल जर्मनी जा रहा है, परसों जो है वो बर्तानिया जा रहा है, फिर मलेशिया जा रहा है। इसी दुनिया के अंदर इंसान का खूब जाना। इसके मुकाबले में अगर उसे आखिर याद आ जाएगी कि बस मेरा जो बुनियादी रोजगार था उसका बंदोबस्त अल्लाह ताला ने कर दिया है, और अब मैं अपनी आखिरत बनाने की फिक्र करूं, अब ये रुख बदल जाएगा। अब आखिरत बनाना जो है, फिर उसमें ये निजामे तालीम जो है वो रुकावट बनेगा, ये बस अब बाकी जो है वो इंसानी खिदमत में लगा दो। ये भी क्या है, अभी इंसान अपनी मंजिल तक नहीं पहुंचा। मंजिल क्या है? अल्लाह ताला की बंदगी। और वही मैंने आपको हदीस सुनाई थी, वो तो याद ही कर लें आप, कि मन अहब्बा लिल्लाह व अबगदा लिल्लाह, जिसने किसी से प्यार किया तो अल्लाह के लिए, और किसी के लिए अपने दिल में बुग्ज रखा तो अल्लाह के लिए। वह आता लिल्लाह, किसी को कुछ दिया तो अल्लाह के लिए, वह मना लिल्लाह, और अल्लाह किसी को देने से हाथ रोका तो अल्लाह के लिए। फकद इस्तकमल अल ईमान, तो उसने अपने ईमान को कामिल कर लिया। तो मुतलकन जो है वो मोहब्बत वो दीन नहीं है, गैर अल्लाह से मोहब्बत मुतलकन दीन नहीं है, और किसी से नफरत मुतलकन किसी इंसान से ये भी हमारा दीन अलाउ नहीं करता। किसी को कुछ देना ऑन योर ओन, ये भी दीन नहीं है, और किसी से नफरत अपने दिल में रख के उसकी मदद करने से हाथ रोकना, ये भी दीन नहीं है। जब हमारा ताल्लुक दीन के साथ होता है तो हर चीज में निखार आता है। कुरान मजीद की सूरतों में से सूरत बलद गालिबन वो सूरत है कि जिसका मौजू ही इंसानी खिदमत है। वहां अल्लाह ताला ने अपने एहसानात लाए इंसान पर और फरमाया कि फलक फहम अलकबा, लेकिन इंसान ने घाटी उबूर न कर पाया। वमा अदराका मल अकबा, और तुम क्या समझे कि वो घाटी क्या है? सुनिएगा गौर से। फक्कु रकबतिन, यानी उस घाटी के संग हाई मील क्या है? पहला है गर्दन का छुड़ाना, गुलाम को आजाद करना। एक गुलाम है जिससे आप खिदमत ले रहे हैं, अब उसको अल्लाह को राजी करने के लिए आजाद कर देना, मुश्किल काम है कि नहीं? यानी आपका एक खादिम हाथ से, मुफ्त का खादिम था, वो हाथ से निकल गया, उसके बाद आप गुलाम चला गया, मुलाजिम रखेंगे, मिन्नतें भी करेंगे उनकी और उनके नखरे भी सहेंगे, और जरा आपने जोर से डांट दिया तो फिर मुकदमा भी आप पर कायम होगा। अब जमाना जो है वो दिन ब दिन देखिए वो क्या कर रहा है। तो गुलाम को आजाद करना, उसके बाद फरमाया औ इतआमुन फी यौमिन ज़ी मसगबतिन, कहत के दिलों में किसी को खाना खिलाना। किसको खाना खिलाना? यतीमन ज़ा मक़रबतिन, किसी क़राबतदार यतीम को खाना खिलाना। अब जब इंसानी खिदमत जो है उसका जज्बा अल्लाह ताला की डायरेक्शन के बगैर परवान चढ़ेगा तो क्या होगा कि मैं किसी यतीम खाने में कुछ फंड्स देने से भी आगे बढ़कर कोई यतीम खाना कायम करूंगा जिसमें दुनिया जहान से यतीम आकर फायदा उठाएंगे, लेकिन मेरे अपने घर में मेरा भांजा, मेरा भतीजा, या मेरे कजन का, मेरी कजन का बेटा, या मेरी बीवी के कजन का कोई बच्चा जो यतीम हो गया है, उसको खिलाने से मैं अवॉइड करूंगा। यानी घटिया तरीन लेवल क्या है कि मैं कहूं कि ये किसको पता चलना है, पता भी चले लोगों को कि मैं कुछ काम कर रहा हूं। कोई इश्तिहार भी आए अगर खानदान में दूंगा तो फिर तो कानों कान खबर नहीं होगी। ये भी क्या है, वर्ल्डली ओरिएंटेड, इस दुनिया से मुताल्लिक। और उसमें कुछ और भी हैं कि जो अपने होते हैं उनके मरने वाले बाप ने कभी मेरी बेइज्जती भी की थी, मुझसे इख्तलाफ भी किया था, वो गरीब आदमी होकर भी मेरे सामने झुकता नहीं था, लिहाजा उसके बेटे को कुछ देने पर मेरी तबीयत आमादा नहीं होती। अब अल्लाह ताला स्पेसिफाई कर रहा है, आम दिनों में खाना खिलाना नहीं, कहत के दिनों में खाना खिलाना, और किसी आम आदमी को खाना खिलाना नहीं, कराबतदार यतीम को खाना खिलाना। देखे आप, अगर तो खालिस अल्लाह के लिए खिलाना है तो फिर यतीम भी और कराबतदार भी, उसके दो पॉइंट हो गए। होते ना, इंसान हमेशा अपने जहन में पॉइंट्स तय करता है, ये प्रायोरिटी है, ये भी एक प्रायोरिटी है, ये भी एक प्रायोरिटी है, तो जहां दो प्रायोरिटीज इकट्ठी हो जाती हैं हम उसको ऊपर ले आते हैं। यहां दो प्रायोरिटी इकट्ठी हो गई, कराबतदार भी और यतीम भी, और अल्लाह ताला इसी को रिकमेंड कर रहा है, लेकिन मेरी तबीयत आमादा नहीं होगी किसी घटिया रीजन की वजह से कि उसके बाप ने फला वक्त जो है वो ऐसा किया था मेरे साथ, उसकी मां ने ऐसा किया था, मर भूखा। तो अगर अल्लाह के लिए करना है तो फिर जाविया बदल जाता है, यानी यहां से वो दोनों रास्ते मुख्तलिफ हो जाते हैं, और फिर चलते 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 वो बहुत ज्यादा एक दूसरे से दूर हो जाते हैं। लेकिन असल जो बुनियादी नुकता है वो क्या है कि मैं अल्लाह का बंदा हूं या मैं इंसानियत का बंदा हूं, और जब बात जो है वो एक रुख पर चलती है तो फिर यही नतीजा यही निकलता है। यानी अलामा इकबाल जैसा शख्स जो है अपने इब्तदाई दौर में जब वो एक सेकुलर इंसान थे, अलामा कहते हैं कि खुदा के बंदे तो हैं हजारों, बनों में फिरते हैं हमारे मारे, मैं उसका बंदा बनूंगा जिसको खुदा के बंदों से प्यार है। देखे, यह सेकुलर सोच। अगर ऐसा भी कह देते मैं ऐसा बंदा बनूंगा जिसको खुदा के बंदों से प्यार होगा फिर भी ठीक था, लेकिन वाजे तौर पर उन्होंने कहा कि मैं उसका बंदा बनूंगा जिसको खुदा के बंदों से प्यार होगा। जिसमें क्या है, ये सोच का एक बुनियादी फर्क है। मैं कौन हूं, मैं क्यों पैदा किया गया हूं, मेरी जिम्मेदारियां क्या हैं। अगर तो इंसान के सामने अल्लाह ताला की बंदगी जो है वो एक नुक्ता होगा कि अल्लाह ताला की बंदगी जो है वो मेरी जिम्मेदारी है, मैं उसके लिए पैदा किया गया हूं, तो फिर भी मैं इंसानी खिदमत करूंगा। हो नहीं सकता कि मैं अल्लाह का बंदा हूं और मुझे इंसानों से प्यार ना हो, अल्लाह के बंदों से प्यार ना हो। लेकिन ये प्यार अल्लाह ताला के बंदे होने की वजह से उनके साथ होगा कि वो भी अल्लाह मेरे अल्लाह के, मेरे रब के बंदे हैं इसलिए उनसे प्यार है, या मेरे खालिक के बंदे हैं इसलिए उनसे प्यार है। तो अफहसिबल्लज़ीन कफरू यत्तखिज़ू इबादी मिन दुनिया औलिया, क्या काफिर ये समझते हैं कि वो मुझे छोड़कर मेरे बंदों को दोस्त बना लेंगे। बंदों को दोस्त बनाना जो है ये जुर्म नहीं है। देखिए, अल्लाह को छोड़कर बंदों को दोस्त बनाना ये है जुर्म, हां अल्लाह ताला की बंदगी के तहत मैं इसकी तरफ चल के जाऊंगा, इसी का अल्लाह ताला का हुक्म है कि मैं उसके पास चल के जाऊं। मरीज की तीमारदारी क्यों, इसलिए कि मेरे रब का हुक्म है कि मैं अल्लाह के रसूल के जरिए, अपने रसूल के जरिए से अल्लाह ताला ने मुझ तक ये बात पहुंचाई है कि मैं बीमारों की मिजाज पुरसी करने के लिए जाऊं, मैं जा रहा हूं। मेरे रब का हुक्म है कि मैं भूखों को खाना खिलाऊं, इसलिए मैं खिला रहा हूं। मेरे रब का हुक्म है कि मैं सलाम करूं, इसलिए मैं सलाम कर रहा हूं। तो اللہ کو چھوڑ کر اللہ کے بندوں کو دوست بنانا. اور یہ کہاں آ رہا ہے؟ سورہ کاف میں آ رہا ہے، جس کا بنیادی مضمون ہی دنیا ورسز آخرت ہے. یعنی اس رکوع کی پہلی آیت، اس میں فرمایا گیا کہ انا جعلنا ما علی الارض زینت اللہ لنبلوہم ایہم احسن عملا، کہ یقیناً جو کچھ زمین پر ہے ہم نے اس کو انسانوں کے لیے بڑا پرکشش بنایا ہے تاکہ ہم انہیں آزمائیں کہ ان میں سے اچھے عمل کرنے والا کون ہے. وَإِنَّا لَجَعِلُنَ مَا عَلَيْهَا صَعِيدًا جُرُزًا، اور یقیناً ایک روز ہم اس کو ایک چٹیل میدان بنا دینے والے ہیں. اس کے بعد فرمایا قُلْ هَلْ، آخری رکوع میں پھر یہاں سے شروع ہوا آخری رکوع، اَفَحْسِبَ الَّذِينَ كَفَرُوا أَن يَتَّخِذُوا عِبَادِي مِن دُونِي أَوْلِيَاءَ، اور پھر آگے جا کے فرمایا قُلْ هَلْ نُنَبِّئُكُمْ بِالْأَخْسَرِينَ أَعْمَالًا، کیا ہم تمہیں بتائیں کہ اپنے اعمال کے لحاظ سے سب سے زیادہ گھاٹے میں رہنے والے ورسٹ لوزرز کون سے ہیں؟ جواب دیا الذین ضل سعیهم فی الحیات الدنیا، فرمایا کہ وہ لوگ کے جن کی تمام دوڑ دھوپ سعی و جہد دنیاوی زندگی کے اندر گم ہو کر رہ گئے. وہم یحسبون انہم یحسنون صنعا، اور وہ یہ گمان کرتے رہے کہ ہم بڑا تیر مار رہے ہیں، بڑا اچھا کام کر رہے ہیں، اور ہم اپنے گریبانوں میں جھانکے کہ ہم میں سے ہر شخص ہے وہ کوئی بزنس مین ہے یا ملازم ہے، وہ یہی سمجھتا ہے کہ میں بڑا کامیاب انسان ہوں. میں گورنمنٹ سروس میں گیا تو 20ویں اسکیل میں جا کے ریٹائر ہوا، میں نے بزنس کیا تو میں نے اس کے نتیجے میں اپنے بچوں کو بھی بزنس بنا کے دیا، اور میں نے گھر بھی بنائے، اپنا گھر بھی بنایا، بچوں کو بھی گھر بنا کے دیا، بڑا کامیاب انسان. اللہ عدل قیاس کہ ہم میں سے کوئی پروفیشنل آدمی ہے تو وہ بھی سمجھتا ہے کہ میں بڑا تیر مار رہا ہوں، اور کوئی ملازم آدمی ہے تو وہ بھی سمجھتا ہے کہ میں بڑا تیر مار رہا ہوں. حالانکہ یہ زندگی عارضی زندگی ہے، اور اس کے ایک ایک پل کا مجھے حساب دینا ہے قیامت کے دن اللہ کے سامنے جا کر. اس کا یہ مطلب نہیں ہے کہ اللہ تعالیٰ ڈنڈا لے کر کھڑا ہوا ہے ہمیں مارنے کے لیے، لیکن جو بنیادی تقاضا ہے رخ کا بدلنا، کہ انسان کا آبجیکٹو جو ہے وہ اللہ تعالیٰ کو راضی کرنا ہو، تو اس میں انسان سے جو غلطیاں ہوگی اللہ تعالیٰ ان کو معاف کرنے کے لیے تیار ہے. ایسا انداز ہے کہ تسی منگ رہے منو معافی. سورۃ الانعام میں بڑا خوبصورت مقام ہے، نبی اکرم صلی اللہ علیہ وسلم سے کہا گیا اذا جاءک الذین یؤمنون بآیاتنا، اے نبی جب آپ کے پاس میرے وہ بندے آئیں جو میری آیات پر ایمان رکھتے ہیں، فقل سلام علیکم، تو آپ انہیں سلام پیش کیجئے. یعنی میں اس کا با محاورہ یہ ترجمانی کرتا ہوں کہ آپ انہیں ویلکم کیجئے. اب بٹوین دا لائنز کیا ہے کہ اللہ کو ماننے والا کوئی مسلمان وہ کوئی بڑا گناہ کر کے آیا ہے تو آپ نفرت نہیں، اسے ویلکم کیجیے. قل سلام علیکم کتب ربکم علی نفس الرحمہ، اور اس کو بتاؤ کہ تمہارے رب نے اپنے اوپر رحمت کو لازم کیا ہوا ہے. انہ من عمل منکم سوءا بجہالۃ، تو جو کوئی بھی تم میں سے کوئی برائی کر بیٹھے آؤٹ آف اگنورنس یا جذبات سے مغلوب ہو کر، ثم تاب من بعده واصلح، اور پھر وہ توبہ کر لے اس کے بعد اور اپنی اصلاح کر لے، فإنه غفور رحیم، تو اللہ تعالیٰ بڑا بخشنے والا مہربان ہے. یعنی ایک ایسا نقشہ جو ہے ہماری اس جدید تعلیم نے قائم کیا ہے کہ جو بھی آخر سے ڈراتا ہے وہ اللہ تعالیٰ سے ڈرا رہا ہے، ایسا نہیں ہے. قرآن مجید جو ہے وہ بڑا واضح تصور دیتا ہے کہ اللہ تعالیٰ بخشنہار ہے، لیکن تم معافی تو مانگو اس سے. نہیں، تاثر یہ دیا جاتا ہے کہ اللہ تعالیٰ تو بخشنے کے تیار بیٹھا ہوا ہے اور یہ مولوی خام خود میں ڈرا رہے ہیں. مولوی بھی تو یہی کہہ رہے ہیں نا کہ اسے معافی مانگو. تو اللہ تعالیٰ ہماری سوچ کا زاویہ درست کر دے، ہمارے فکر کو درست کر دے، اور ہمارا رخ جو ہے وہ دنیا سے اپنی طرف اور آخرت کی طرف پھیر دے. یہی قرآن مجید کا پیغام ہے, یہی نبی اکرم صلی اللہ علیہ وسلم کی دعوت ہے, اور یہی ہمارا مطلوب و مقصود ہے. آخر دعوانا الحمدللہ رب العالمین. خليل بالقرآن هو إمامنا على هداية الله آمنا, كلام ربنا هدايتنا, عطاء جبريل على رسولنا.